के तपाईँले यहाँबाट सेवा सञ्चालक वा भजन अगुवाई गर्ने व्यक्तिले भजन गाउनुभन्दा पहिले भजनको छोटो परिचय दिएपछि आउनुहोस्, हामी हाम्रो यथास्थानमा खडा हौँ र उच्च वा ठुलो स्वरले उहाँको भजन गाउँदै उहाँको आराधना गरौँ भन्नेको कुरा तपाईँले याद गर्नुभएको छ। यदि याद गर्नुभएको छ भने के तपाईँले कहिले किन चर्को स्वरमा गाउँ भने उनीहरूले भनिरहेका छन् भनेर सोच्नुभएको छ? सायद सोच्नुभएको होला र तपाईँले यो सोच्नुभएको होला कि यहाँको अगुवा पास्टरहरूले चर्को गरी गाएको मन पराउँछन् भनेर सायद सोच्नुभएको होला। यदि यसरी सोच्नुभएको छ भने तपाईँ गलत हुनुहुन्छ, किनकि हामीलाई परमेश्वरको वचनले उहाँको आराधना कसरी गर्नुपर्छ, किन गर्नुपर्छ भनेर हामीलाई प्रष्टसँग बताइदिएको छ। त्यसकारण यो सत्यतालाई आज हामी भजन सङ्ग्रह 100 हेर्नेछौँ। त्यसकारण कृपया मसँगै भजन सङ्ग्रह 100 आफ्नो बाइबलमा निकाल्नुहोला। यो बाइबलको मध्य भागतिर पर्दछ, भजन सङ्ग्रह 100:1-5 पद। आशा गर्छु तपाईँहरूले यो खण्ड पाइसक्नु भएको छ। म हामी सबैजनाको निम्ति पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। धन्यवादको भजन। हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जय जयकार मनाऊ। आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आऊ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनुभयो र हामी उहाँकै हौँ। हामी उहाँका प्रजा र उहाँको खर्काका भेडाहरू हौँ। उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको महिमा मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढाऊ र उहाँका नाउँको प्रशंसा गर, किनभने परमप्रभु भला हुनुहुन्छ र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रहि नै रहन्छ। आमेन। मलाई लाग्छ भजन सङ्ग्रह 100 हामी प्राय सबैजना परिचित छौँ। यहाँ भजनकारले सारा पृथ्वीका मानिसहरूलाई आनन्द साथ परमप्रभुको आराधना गर्न, उहाँको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन आज्ञा दिइरहेका छन्। भजनकारले आनन्द साथ परमप्रभुको प्रशंसा, आराधना र धन्यवाद दिन आज्ञा मात्रै गर्दैनन्, तर उनले कसरी गर्नुपर्छ र किन गर्नुपर्छ भनेर पनि उनले बताउँदछन्। त्यसकारण आज हामी यस खण्डबाट हामीले परमेश्वरलाई कसरी आराधना चढाउनुपर्छ र हामीले परमेश्वरको आराधना किन गर्नुपर्छ, यी दुई प्रश्नको उत्तर हेर्नेछौँ र यही नै आज हाम्रो वचनको बुधार हुनेछन्। तपाईँले टिप्न सक्नुहुनेछ, हामीले परमेश्वरको आराधना कसरी गर्नुपर्छ, जुन हामी पद 1, 2, र 4 हेर्नेछौँ। र हामी दोस्रो बुधामा हामीले किन उहाँको आराधना गर्नुपर्छ त्यसको कारण हामी पद 3 र 5 हेर्नेछौँ। हामी पहिले परमेश्वरको आराधना हामीले कसरी गर्नुपर्छ भन्ने कुरालाई हामी हेर्नेछौँ। तपाईँले भजन सङ्ग्रह 100 आउनुभन्दा अगाडिका खण्डहरूमा हेर्नुभयो भने परमेश्वर राजा हुनुहुन्छ, उहाँले शासन गर्नुहुन्छ भन्ने कुरा भजनकारले बताउनुहुन्छ, जसले सबै कुरामाथि प्रभुत्व गर्नुहुन्छ, सबै कुरामाथि शासन गर्नुहुन्छ। र जब भजन सङ्ग्रह 100 आइपुग्नुहुन्छ र यो निष्कर्ष निकाल्नुहुन्छ कि उनै राजा, उनै परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्छ, यसको आज्ञा गर्नुहुन्छ, यो आज्ञा गर्नुहुन्छ कि हामीले साँचो परमेश्वरको आराधना गर्नुपर्छ। र यहाँ हामी यो देख्छौँ कि उनले परमेश्वरको आराधना कसरी गर्नुपर्छ। तपाईँले पद 1 हेर्नुहोस् न, पहिलो कि उनले केवल एउटा जातिले मात्र, इजरायलीहरूलाई मात्रै होइन तर सारा पृथ्वीका मानिसहरूलाई यो आज्ञा गर्छन् कि कसरी गर्ने। पद 1 ख खण्डले हेर्नुहोस् न, परमप्रभुको जय जयकार मनाऊ। यसलाई अङ्ग्रेजीमा यो वाक्यांशलाई हेर्ने भने यसरी भनिएको छ, मेक अ जोयफुल नोइज टु द लोर्ड। र अर्को बाइबलको अर्को भर्जनलाई हामी हेर्छौँ भने त्यहाँ यसरी लेखिएको छ, परम प्रभुको निम्ति आनन्दको स्वर निकाल। हामीले यसको अर्थ कि परमेश्वरको निम्ति हामीले के गर्नुपर्ने हुन्छ, हामीले उहाँको जय जयकार गर्नुपर्ने हुन्छ, यसको निम्ति हामीले स्वर उचालेर हामीले उहाँको आराधना गर्नुपर्ने हुन्छ। र तपाईँले दोस्रो दुई नम्बरमा हेर्नुभयो भने अर्को हामीले कसरी गर्नुपर्छ, एक भनेको हामी उहाँको जय जयकार, परम प्रभुको जय जयकार गरेर, दोस्रो आनन्द साथ परम प्रभुको आराधना गरेर है दोस्रो पदमा, र हर्षका गीत गाउँदै उहाँको सामान्य आएर हामीले कसरी परम प्रभुको आराधना गर्नुपर्छ, हामीले उहाँको सामु हर्षका गीत गाउँदै आएर उहाँको आराधना गरेर, विशेष दुई पदलाई तपाईँले हेर्नुभयो भने यहाँ अङ्ग्रेजीमा यसरी भनेको छ, सर्भ द लोर्ड विथ ग्ल्याडनेस, हर्षको साथ हामीले परमेश्वरको सेवा गर्नुपर्छ, अर्थात् उहाँको आराधना गर्नुपर्छ। यसको अर्थ यो होइन कि परमेश्वरलाई हाम्रो सेवाको खाँचो छ, परमेश्वरलाई हामीबाट केही कुराको खाँचो छैन, उहाँ आफैमा पर्याप्त हुनुहुन्छ। तर हामी यदि परमेश्वरलाई हामीले सेवा गरेनौँ, उहाँको आराधना गरेनौँ भने हामी अरू केही कुराको आराधना गर्छौँ, अरू केही कुराको सेवा गर्छौँ। त्यसकारण हामी सर्वप्रथम हामीलाई आगे गरिएको छ कि हामी उहाँको आराधना गर्नुपर्छ, उहाँको सेवा गर्नुपर्छ। यदि हामी परमेश्वरको सेवा गरेनौँ भने सायद हामी आफ्नै वा पैसाको वा धनको वा कुनै सफलताको हामी सेवा गर्न पुग्छौँ। त्यसकारण हामी परमेश्वरको सेवा गर्नुपर्छ। तेस्रो, हर्षको गीत गाउँदै उहाँको सामान्य परमेश्वरको सामु हामी हर्षको गीत गाएर आउनुपर्छ। तर किन हामी हर्षको गीत गाउनुपर्छ, यसको कारण हामी हेर्नेछौँ। तपाईँले यहाँ तल तिन र पाँच पदलाई हेर्नुभयो भने यसको कारण बताइदिएको छ। र पद चारमा हामी हेर्छौँ भने यो देख्दछौँ कि हामी परमेश्वरको आराधना, उहाँको प्रशंसा कसरी गर्नुपर्छ। पद चारले यसरी भन्दछ, उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढाऊ र उहाँका नाउँको प्रशंसा गर। यहाँ हामीले पद चारलाई ध्यान दिनुपर्ने हुन्छ, यहाँ कि यरुसलेममा भएको मन्दिरको कुरा भइरहेको छ, यो द्वारले मन्दिरको कुरा गरिरहेको छ, मन्दिरमा आउने कुरा गरिरहेको छ। त्यसकारण त्यहाँ कसरी आउनुपर्छ भन्ने कुरा यहाँ भजनकारले आज्ञा गरिरहेको छ। त्यहाँ आउँदाखेरि कि मानिसहरूले त्यहाँ परमेश्वरलाई धन्यवाद चढाउँदै उहाँको प्रशंसा गर्दै त्यहाँ आउनुपर्ने हुन्छ। र हामी यहाँ देख्दछौँ कि यो खण्डमा कि एक जातिलाई मात्र होइन, इजरायलीहरूलाई मात्र होइन, तर सारा संसारका मानिसहरूलाई यहाँ परमेश्वरको आराधना गर्न आज्ञा गरिएको छ। तर हामीलाई थाहा छ कि सारा संसारका सबै मानिसले परमेश्वरको आराधना, उहाँको प्रशंसा गर्दैनन्। तपाईँ र मेरा कति साथीभाइहरूले, हाम्रा आफन्तहरूले, हाम्रा परिवारले परमेश्वरको आराधना गर्नुहुन्न। तर किन यहाँ सबैलाई आराधना गर्न, उहाँको प्रशंसा गर्न आज्ञा गरिएको छ, के को आधारमा यहाँ सबैजनालाई आह्वान गरिएको छ? पक्कै पनि कि त्यो समयमा पनि धेरै मानिसहरूले परमेश्वरको आराधना गर्दैनथिन्। तर यहाँनिर एउटा सत्यता के छ भन्दाखेरि भजनकारले के कुरा बताउँदैछन् भने कि परमेश्वर यहाँ परम प्रभु याहोवे परमेश्वर साँचो परमेश्वर हुनुहुन्छ, इजरायलीहरूको परमेश्वर साँचो परमेश्वर हुनुहुन्छ, त्यसकारण उहाँको आराधना हुनुपर्छ, सबै मानिसले उहाँको आराधना गर्नुपर्छ भन्ने त्यो सत्यतालाई यहाँ उजागर गरेर सबै मानिसलाई यहाँ आराधनाको निम्ति आज्ञा गरिएको छ। तर मानिसहरूलाई, हामीलाई थाहा छ मानिसहरूले परमेश्वरको आराधना गर्दैनन्। हामीलाई थाहा छ परमेश्वरले किन सबै कुरा सृष्टि गर्नुभयो, किन मानिस जातिलाई सृष्टि गर्नुभयो, उहाँले आफ्नै महिमाको निम्ति उहाँले सृष्टि गर्नुभयो। तर मानव इतिहासमा एउटा त्यहाँ कालो दिन छ जुन भनेको परमेश्वरले आफ्नो महिमाको निम्ति सृष्टि गर्नुभएका मानिसहरूले परमेश्वरकै विरुद्धमा पाप गरे र परमेश्वरलाई महिमा दिन उहाँको महिमासम्म पुग्न चुकेका छन्। त्यसकारण यहाँ सबैले उहाँको आराधना गर्दैनन् र हाम्रा आफन्तहरू, हाम्रा साथीभाइहरूले पनि परमेश्वरको आराधना गर्नुहुन्न। त्यसकारण हामी यो ख्रिस्टको सुसमाचार उनीहरू कहाँ हामी पुर्याउनु पर्दछ। के तपाईँ ख्रिस्टको सुसमाचार तपाईँ आफ्ना मित्रहरूलाई सुनाउनुहुन्छ? र तपाईँ र मैले जब यो 1, 2, र 4 पदलाई हेर्दै गर्दाखेरि हामी यो देख्दछौँ कि यहाँ भजनकारले आनन्द साथ परमेश्वरको जय जयकार गर्न, उहाँको प्रशंसा र आराधना गर्न र हर्षको गीत गाउँदै उहाँको आराधना गर्न आज्ञा गर्नुभएको छ। यहाँ जय जयकारको कुरा छ, यहाँ मेक नोइज भनेको छ। सो आनन्दको स्वर निकाल, यसको अर्थ फेरि हामीलाई जे मन लाग्यो हामीले त्यसरी नै हो हल्ला मच्याउँदै लड्दै उफ्राउँदै उहाँको जय जयकार गर्नुपर्छ भन्ने होइन। तर यसको अर्थ यो कि परमेश्वर को हुनुहुन्छ र उहाँले के गर्नुभएको छ भन्ने सत्यता थाहा पाएर त्यो सत्यताको आधारमा सुव्यवस्थित ढङ्गबाट हामीले उहाँको जय जयकार गर्नुपर्छ। हामीले परमेश्वरको गुणलाई थाहा गरेर उहाँले हाम्रो निम्ति के गर्नुभएको छ भन्ने कुरालाई उजागर गर्दै हामी भजन गाउँदै हामी उहाँको आराधना, उहाँको प्रशंसा गर्नुपर्छ। एकपल्ट यो कल्पना गर्नुहोस् न कि एउटा महाराजा जब युद्ध जितेर आफ्नो सहरमा फर्कँदछ, सहरका ढोकाहरू खुल्ला हुन्छन्, मानिसहरू बाटोको दुईतर्फी उभिएका हुन्छन् र राजाको स्वागतको निम्ति मानिसहरूले बाजा गाजा बजाइरहेका हुन्छन् र मानिसहरूले आनन्द साथ राजाको जय जयकार गरिरहेका हुन्छन्। के त्यो समयमा के कुनै मानिसहरू मौन बस्छन्? पक्कै पनि मानिसहरू मौन बस्दैनन्, उनीहरूले राजाको जय जयकार गर्छन्, राजाको महानताको जय जयकार गर्दछन्। उनीहरू हर्ष र उत्साहको साथ राजाको महानताको घोषणा गर्दछन्। र यहाँ पनि यही भइरहेको छ कि हामी अघि हेर्दै थियौँ, योभन्दा माथिको अरू खण्डहरूमा हेर्नुभयो भने परमेश्वरको हुनुहुन्छ, राजा हुनुहुन्छ जसले सबै कुरामाथि शासन गर्नुहुन्छ। त्यसकारण अब सबै कुरामाथि शासन गर्नुहुने परमेश्वरको प्रशंसा आराधना, उहाँको जय जयकार हामीले अझै कति व्यवस्थित ढङ्गबाट गर्नुपर्ने हुन्छ। मैले यहाँ भन्न खोजेको कुरा यही हो कि एउटा संसारिक राजाको निम्ति मानिसहरूले आनन्द र हर्षको साथ जय जयकार गर्न उत्साहित हुन्छन् भने स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने र हामीलाई उद्धार गर्नुहुने हाम्रो परमेश्वरको आराधना गर्न अझै हामी कति उत्साहित हुनुपर्ने होइन र? के यो सत्यताले तपाईँलाई परमेश्वरको आराधना गर्न, अझै उच्च स्वरमा उहाँको जय जयकार गर्न तपाईँलाई प्रेरणा दिँदैन र? तपाईँलाई के कुराले उहाँको अनुग्रहको भजन गाउन तपाईँलाई उत्साह दिन्छ? के तपाईँले परमेश्वरलाई उहाँ को हुनुहुन्छ भनेर जान्नुभएको कारण तपाईँले आराधना गर्नुहुन्छ कि बाध्यताले? कि तपाईँले उहाँलाई आफ्नो भित्री हृदयबाट कि आफ्नो ओठबाट मात्रै उहाँको प्रशंसा गरिरहनु भएको छ? परमेश्वरको आराधना गर्न पाउन हाम्रो निम्ति एकदमै आशिषको कुरा हो। परमेश्वरको निम्ति हामीले उहाँको जयवन्त गीत गाउन यो एकदमै आशिषको कुरा हो। उहाँको आराधना गर्ने कुरा कुनै पनि ख्याल ठट्टाको कुरा होइन, उहाँको हर्षको त्यो हर्षको गीत गाउँदै उहाँको सन्मुखमा आउनु भनेको हाम्रो निम्ति एकदमै आशिष र आनन्दको कुरा हो। किनकि हामी राजाहरूको राजा र प्रभुहरूको प्रभु सन्मुख हर्ष र आनन्दको गीत गाउँदै हामी आउन सक्छौँ, हामी उहाँको जय जयकार गर्न सक्छौँ, हामी उहाँको प्रशंसा गर्न सक्छौँ, हामी उहाँलाई धन्यवाद चढाउन सक्छौँ। र जब हामी उहाँको वचन अनुसार उहाँको जय जयकार गर्छौँ, यसमा उहाँ प्रसन्न हुनुहुन्छ। र सायद तपाईँलाई यो लाग्न सक्छ कि मेरो त स्वरै राम्रो छैन, म त गाउनै सक्दिनँ, म त कुनै गायनको तालिमै लिएको छैन भनेर तपाईँलाई यो लाग्न सक्छ। तर म तपाईँलाई यो बताउन चाहन्छु कि हाम्रो आराधना हाम्रो दक्षता, हाम्रो कला वा हाम्रो गलाको बारेमा होइन। हाम्रो आराधना त परमेश्वरको अनुग्रहप्रतिको, उहाँको अनुग्रहप्रतिको हाम्रो कृतज्ञता हो। हाम्रो आराधना उहाँले हाम्रो निम्ति के गर्नुभएको छ त्यसप्रतिको हाम्रो प्रतिक्रिया हो। त्यसकारण हामी के गर्छौँ, उहाँले हाम्रो निम्ति के गरिदिनु भएको छ भन्ने कुरा यहाँ हामी थाहा गर्दछौँ, र हामी किन उहाँको आराधना गर्नुपर्छ भन्ने कुराको आजको हामी वचनको दोस्रो बुदामा हेर्नेछौँ, जुन हामी पद 3 र 5 हामी देख्दछौँ। हामीले किन उहाँको यसरी हर्ष उल्लासको साथ हामी गाउँदै उहाँको जय जयकार, उहाँको आराधना गर्नुपर्छ। यहाँ पद 3 भन्दछ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने जान। पहिलो, परमप्रभु नै परमेश्वर हुनुहुन्छ, तब परमप्रभु याहोवे परमेश्वर नै एक साँचो परमेश्वर हुनुहुन्छ। उहाँ बाहेक अरू कोही पनि साँचो ईश्वर छैनन्। यसको अर्थ हामीले आराधना गरिरहेको परमेश्वर को हुनुहुन्छ भन्ने कुरा हामीले जान्नुपर्ने हुन्छ। यहाँ आगे गरेको छ जान भनेको छ, र यो कुनै किताबी ज्ञान मात्रै होइन, तर हामीले हाम्रो अन्तस्करण हृदयबाट, हाम्रो सम्बन्धबाट हामीले के गर्नुपर्ने छ, उहाँलाई जान्नुपर्ने हुन्छ। हामीले कसको प्रशंसा गरिरहेका छौँ, हामीले कसको जय जयकार गरिरहेका छौँ, कसको आराधना गरिरहेका छौँ भन्ने कुरा हामीलाई थाहा हुन आवश्यक छ। र यो थाहा हुने कुरा हाम्रो, यो हामीले त्यत्तिकै हामी थाहा पाउन सक्दैनौँ, हामी महसुस गरेर होइन, तर परमेश्वरले आफ्नो वचनमा हामी कहाँ प्रकट गर्नुभएको छ। त्यसकारण हामी उहाँलाई उहाँको वचनबाट जान्न सक्छौँ, उहाँको वचनबाट हामी उहाँलाई थाहा गर्न सक्छौँ, हाम्रो भावनाबाट होइन, हाम्रो अनुभवबाट होइन, परमेश्वरलाई हामी उहाँको वचनबाट जान्न सक्छौँ, किनकि उहाँले हामी कहाँ आफ्नै वचनमा प्रकट गर्नुभएको छ। त्यसकारण हामीले उहाँलाई, उहाँले जहाँ प्रकट गर्नुभएको छ त्यहाँबाट, बाइबलले जसरी परमेश्वरलाई प्रकट गरेको छ त्यसरी उहाँलाई जानेर हामीले के गर्नुपर्ने हुन्छ, आराधना गर्नुपर्ने हुन्छ। र यदि हामीले परमेश्वरलाई जान्दैनौँ भने उहाँलाई दिनुपर्ने आदर महिमा हामी सही ढङ्गबाट दिन सक्दैनौँ। त्यसकारण परमेश्वरलाई जान्नु एकदमै आवश्यक छ। के तपाईँले आफ्नो बाइबलबाट परमेश्वरलाई जान्नको निम्ति तपाईँले आफ्नो बाइबल अध्ययन गर्नुहुन्छ? यदि हामी बाइबलको आधारमा हामीले परमेश्वरको आराधना गर्दैनौँ भने यसको परिणामस्वरूप हामी परमेश्वरको आराधना हाम्रो भावनामा बहेर हामी उहाँको आराधना गर्न पुग्छौँ। हाम्रो आराधना भावना हाम्रो परम्परामा होइन, तर उहाँको वचनमा, वचनको आधारमा हुनुपर्दछ, किनकि उहाँ मात्रै एक साँचो परमेश्वर हुनुहुन्छ र उहाँ मात्रै आराधनाको योग्य परमेश्वर हुनुहुन्छ। त्यसकारण म तपाईँहरूलाई सोध्न चाहन्छु, के तपाईँले आराधना गरिरहनु भएको परमेश्वरलाई तपाईँ जान्नुहुन्छ? के तपाईँले व्यक्तिगत रूपमा उहाँलाई जान्नुहुन्छ? उहाँ को हुनुहुन्छ भनेर तपाईँ चिन्नुहुन्छ? तपाईँले कसको आराधना गरिराख्नु भएको छ भनेर के तपाईँको अन्तस्करण हृदयबाट तपाईँ चिन्नुहुन्छ? उहाँ मात्र एक साँचो परमेश्वर हुनुहुन्छ, उहाँ बाहेक अरू कोही पनि आराधनाको योग्य छैनन्। उहाँ एकमात्र साँचो परमेश्वर र उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, जुन यसकै 2 खण्डले भन्दछ, उहाँले नै हामीलाई बनाउनु भयो। परमेश्वर साँचो परमेश्वर मात्रै हुनुहुन्न, उहाँ त सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँले कसलाई बनाउनु भयो? उहाँले नै हामीलाई बनाउनु भयो। प्रियहरू, हामी आफै अस्तित्वमा आएका होइनौँ, न त हामी समय अनुसार अथवा समयको विकास सँगसँगै बाँदरबाट मानिसमा परिवर्तन भएर नै आएका हौँ। हामी बनाइएका हौँ, हामी सृष्टिको उत्तम सृष्टिमा सिर्जिएका मानिस हौँ। हामीलाई परमेश्वरले बनाउनु भएको, र परमेश्वर मानव जातिको मात्रै सृष्टिकर्ता हुनुहुन्न, तपाईँ र मेरो मात्रै सृष्टिकर्ता हुनुहुन्न, उहाँ त सबै कुरा सृष्टि गर्नु नै परमेश्वर हुनुहुन्छ। जब तपाईँले उत्पत्ति 1 र 2 अध्यायलाई तपाईँले हेर्नुभयो भने त्यहाँ के देख्नुहुन्छ, परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो र उहाँले तपाईँ र मलाई आफ्नै स्वरूपमा नर र नारी गरी उहाँले सृष्टि गर्नुभयो। र यहाँ हामी देख्छौँ कि उहाँले हामीलाई सृष्टि मात्रै गर्नुभएन, यहाँ तलतिर हामी देख्दछौँ कि उहाँले हामीलाई सृष्टि गर्नुभयो। मैले अघि पनि भने कि मानिस जातिले नै सृष्टिकर्ताको विरुद्धमा पाप गरेको कारण हामी परमेश्वरबाट अलग थियौँ, हामी उहाँको न्यायमुनि थियौँ। तर यहाँ परमेश्वरले अब के गर्नुभयो, हामी उहाँको प्रजा थिएनौँ, तर अब यहाँ हामी के भएका छौँ, हामी उहाँका प्रजा र खर्काका भेडाहरू भएका छौँ। यसले के देखाउँछ, परमेश्वर साँचो परमेश्वर मात्रै हुनुहुन्न, उहाँले हामीलाई बनाउनु हुने सृष्टिकर्ता मात्रै हुनुहुन्न, उहाँ त हाम्रो उद्धारकर्ता परमेश्वर पनि हुनुहुन्छ। उहाँले तपाईँ र मलाई उद्धार गर्नुभएको छ। हामी एक समय हामी उहाँको प्रजा होइनौँ, हामी शत्रु थियौँ, हामी उहाँको बगालको होइनौँ, बगालबाट हामी बडालिएका थियौँ, हामी सबै परमेश्वरको नजरमा उहाँको विद्रोही पापी भएका थियौँ, हामीले सृष्टिकर्ता पवित्र धर्मी परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ र पापको झेला मृत्यु हो। तर परमेश्वरले के गर्नुभयो, उहाँले फेरि हामीले कसरी बगालको बगालमा ल्याउनु भयो, कसरी उहाँले फेरि आफ्नो प्रजा बनाउनु भयो, उहाँले आफ्नो एकलौटे पुत्र येशू ख्रीष्टलाई आजभन्दा 2000 वर्ष अगाडि यस पृथ्वीमा पठाउनु भयो, जसले हामीले जिउन नसकेको जीवन जिउनुभयो र उहाँ क्रुसमा मर्नुभयो र तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो। त्यसरी उहाँले के गर्नुभयो, हामीलाई फेरि आफ्नो प्रजा बनाउनु भएको छ, आफ्नो बगालमा ख्रीष्टले हामीलाई ल्याउनु भएको छ। अब हामीलाई ख्रीष्टद्वारा आफ्नो प्रजा बनाउनु भएको छ, हामी उहाँका खर्काका भेडा भएका छौँ। हामीले अघि मात्र योना 10 हेर्दैथ्यौँ कि ख्रीष्टले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ। त्यस कारण अब हामी ख्रीष्टमा भएकाहरू, अब हामी परमेश्वरका प्रजा भएका छौँ, उहाँका खर्काका भेडाहरू भएका छौँ, र अब हामी गोठाला विहीनका भेडाहरू होइनौँ, तर अब हामी असल गोठालाको मुनि हामी छौँ, जसले हामीलाई डोर्याउनुहुन्छ, जसले हामीलाई हरियो खर्कमा र सुकचैनको पानीको छेउमा उहाँले नै डोर्याउनुहुन्छ। तर यदि तपाईँ अहिलेसम्म ख्रीष्टमा हुनुहुन्न भने तपाईँ अहिले पनि परमेश्वरको प्रजा हुनुहुन्न, अहिले पनि तपाईँ परमेश्वरको बगालको भेडा हुनुहुन्न, तपाईँ अहिले पनि परमेश्वरको विरुद्धमा हुनुहुन्छ, तपाईँ उहाँको न्याय मुनि हुनुहुन्छ, तपाईँको पाप क्षमा भएको छैन, तपाईँ न्यायको भागीदार हुनुहुन्छ। त्यस कारण म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने आज नै ख्रीष्टमा विश्वास गर्नुहोस्, आफ्नो पापको पश्चाताप गर्नुहोस्, किनकि उहाँबाट मात्रै हाम्रो उद्धार मुक्ति छ, हाम्रो पापको क्षमा छ, किनकि ख्रीष्ट भला हुनुहुन्छ जो आफ्नो बगालको निम्ति, आफ्नो भेडाको निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ। र त्यतिले मात्रै हामी, त्यतिको कारण मात्रै हामी परमेश्वरको आराधना, उहाँको प्रशंसा गर्दैनौँ। प्रशंसा गर्ने अर्को कारण पनि भजनकारले तपाईँ र मलाई पद 5 दिँदछन्, उहाँ परमेश्वर हुनुभएको कारण, उहाँ सृष्टिकर्ता हुनुभएको कारण, उद्धारकर्ता हुनुभएको कारणले मात्र होइन, तर अब यहाँ उहाँको चरित्रको बारेमा, उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुभयो भन्ने कुरा पनि यहाँ बताउनुहुन्छ। त्यस कारण हामी के गर्छौँ, उहाँको आराधना गर्छौँ। पद 5 हेर्नुहोस् न, पद 5 के भन्दछ, किनभने परमप्रभु भला हुनुहुन्छ, परमेश्वर अथवा असल हुनुहुन्छ, परमेश्वर असल हुनुहुन्छ, हाम्रो बाइबलको परमेश्वर असल भलो गर्ने परमेश्वर हुनुहुन्छ। अघि हामीले हेरिसक्यौँ कि उत्पत्ति 1:2 हामीले हेऱ्यौँ भने परमेश्वरले जब सबै कुरा सृष्टि गर्नुभयो त्यसपछि उहाँले के भन्नुभयो, यो असल थियो भनेर उहाँले भन्नुभयो, किनकि भला असल परमेश्वरले सृष्टि गर्नुभएको हो। त्यति मात्र होइन, उहाँको सृष्टिमा मात्र होइन, परमेश्वरको व्यवस्था र उहाँको इच्छा पनि सिद्ध छन्, असल छन्, जुन तपाईँले रोमी 7 अध्यायको 12 र 12 2 तपाईँले हेर्नुभयो भने यो कुरालाई पनि तपाईँले पाउनुहुन्छ कि हाम्रो बाइबलको परमेश्वर भलो परमेश्वर हुनुहुन्छ, उहाँ असल परमेश्वर हुनुहुन्छ। त्यसकारण हामीले उहाँको आराधना, उहाँको प्रशंसा गर्नुपर्छ। र सायद यो कुरा भन्दै गर्दा तपाईँलाई यो प्रश्न आइरहेको छ होला, यदि परमेश्वर असल अथवा भलो हुनुहुन्छ भने किन उहाँका जनहरू कष्ट भएर जान्छन्? उहाँका जनहरूको कष्ट सतावाटमा हामी कसरी परमेश्वरको भलाइ देख्छौँ? सायद तपाईँको मनमा यो प्रश्न आइरहेको होला। हामीलाई यो थाहा छ कि क्रिस्चियन जीवन कष्टरहित जीवन होइन। क्रिस्चियन जीवन आफ्नो क्रुस उठाएर हिँड्ने जीवन हो, कष्टपूर्ण जीवन हो। हामीले यो सत्यता थाहा गर्नै पर्दछ कि हामी कष्ट भएर जान्छौँ र सायद कष्टमा हामी भलाइ देख्न चुक्छौँ होला, तर परमेश्वरले आफ्नो इच्छा अनुसार र उहाँको योजना अनुसार हाम्रो उहाँले भलाइ नै गर्नुहुन्छ, जुन हामी रोमी 8 अध्यायमा यही देख्दछौँ। र यहाँ अर्को कुरा, उहाँको भलाइको कारण मात्रै हामी उहाँको आराधना गर्दैनौँ, उहाँको प्रशंसा गर्दैनौँ, अर्को भनेको उहाँको करुणाको निम्ति, उहाँको करुणा सदाकाल रहन्छ, उहाँको करुणा र उहाँको विश्वसनीयताको निम्ति, उहाँको करुणा, यहाँ करुणा भनेर अनुवाद गरेको छ, उहाँको स्टेडफास्ट लभ, उहाँको प्रेम सदा रहन्छ। परमेश्वरको यो करुणा, परमेश्वरको यो प्रेम केवल एक दिनको लागि होइन, एक हप्ताको लागि होइन, एक वर्षको लागि पनि होइन, यो शताब्दीको लागि पनि होइन, तर उहाँको करुणा सदा सर्वदाको निम्ति हो। उहाँको करुणा सदाकाल रहन्छ, यो अनन्तसम्म रहन्छ। कि तपाईँले कहिले अनन्तको बारेमा सोच्नु भएको छ? अनन्तको बारेमा हामीले सोच्दाखेरि हाम्रो समाजले भ्याउन सक्दैन, त्यहीसम्म परमेश्वरको करुणा रहिरहन्छ। उहाँको त्यो प्रेम, उहाँको करुणा हामी कहाँ देख्छौँ? तपाईँले उहाँको करुणा तपाईँको जीवनमा कहाँ देख्नुहुन्छ? हामी हरेक दिन उहाँकै करुणा, उहाँकै कृपाले गर्दाखेरि हामी यसरी जिइरहेका छौँ। र अन्तत हामीले विशेष गरी ख्रिस्टको क्रुसमा हामी उहाँको त्यो प्रेमलाई देख्दछौँ, किनकि परमेश्वरले हामीलाई प्रेम गर्नुभयो, त्यस कारण उहाँले के गर्नुभयो? आफ्नो पुत्र दिनुभयो। उहाँले क्रुसमा आफ्नो पुत्रलाई त्याग्नुभयो र हामीलाई उहाँले के गर्नुभयो? अँगाल्नुभयो। के यो सत्यताले हामीलाई अझ कि उहाँको यही करुणाले हामीलाई परमेश्वरको आराधना गर्न हामीलाई उत्साहित गराउँदैन? त्यति मात्र होइन, अन्तिम कारण हामी के देख्छौँ? परमेश्वरको विश्वसनीयता, उहाँको विश्वसनीयता पनि यो छोटो समयको लागि होइन, एक पुस्तादेखि अर्को पुस्तासम्म होइन, पुस्तौँदेखि पुस्तौँसम्म अनन्त कालसम्म नै परमेश्वरको विश्वसनीयता रहिरहन्छ कि हाम्रो बाइबलको परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। अब हामीलाई थाहा छ, हामी परिवर्तनशील संसारमा जिइरहेका छौँ, जहाँ मानिसहरू परिवर्तन हुन्छन्, मानिसहरूले विश्वास गरेका मानिसहरूबाट धोका पाउँछन्, पति पत्नीका एकअर्काप्रतिको विश्वासयोग्यता नभएर उनीहरूको सम्बन्ध टुटेको हामी देख्छौँ। यो संसार समय एकदमै परिवर्तनशील छ। तपाईँले विचार गर्नुहोस् न, तपाईँले चलाइरहनु भएको तपाईँको फोन अथवा ल्यापटपलाई नै विचार गर्नुहोस् न, तपाईँले कति पटक सम्म तपाईँले यसलाई अपग्रेड गर्नुहोस् भनेर नोटिफिकेसन पाउनुहुन्छ? तपाईँको फोनमा भएको फिचरलाई तपाईँले विचार गर्नुहोस् न, कति परिवर्तन भइरहेको छ। तपाईँले विचार गर्नुहोस् कि हामी चुनावको नजिकमा छौँ, सो तपाईँले पहिलोपटक जुन व्यक्ति वा पार्टीलाई तपाईँले भोट दिनुभएको थियो होला, यदि दिनुभएको थियो भने वा यदि दिँदै हुनुहुन्छ भने, तपाईँले दिनुभएको व्यक्तिलाई पार्टीलाई तपाईँ किन भोट दिनुहुन्न? किन मत परिवर्तन गर्न चाहनुहुन्छ? किनकि पार्टी त्यो व्यक्ति विश्वसनीय भएन, त्यस कारण तपाईँले आफ्नो मत परिवर्तन गर्न चाहनुहुन्छ। यसले यही देखाउँछ कि मानिस विश्वासयोग्य छैन, मानिस परिवर्तनशील छ, संसार परिवर्तनशील छ, तर परमेश्वर हामी जस्तो हुनुहुन्न, उहाँ कहिले पनि परिवर्तन हुनुहुन्न, उहाँ अपरिवर्तनीय र विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। उहाँ हिजो आज र भोलि सदा सर्वदा एक नाश हुनुहुन्छ। परमेश्वर जसरी अब्राहम इसाक याकुबसँग विश्वासयोग्य हुनुहुन्थ्यो, उहाँ आज पनि त्यसरी नै विश्वासयोग्य हुनुहुनेछ। परमप्रभु जसरी पावलसँग, जसरी मरियम योसेफसँग विश्वासयोग्य हुनुहुन्थ्यो, आज पनि उहाँ त्यसरी नै विश्वासयोग्य हुनुहुनेछ। र उहाँ आज र भोलि मात्र होइन, सदा सर्वदा नै उहाँ विश्वासयोग्य हुनुहुन्छ। कि यो सत्यताले, यो विश्वासयोग्यता, परमेश्वरको विश्वासयोग्यताको निम्ति हामी के गर्छौँ? यसैको निम्ति हामी परमेश्वरको आराधना, उहाँको प्रशंसा गर्छौँ। त्यसकारण प्रियहरू, यस परिवर्तनशील र अविश्वासयोग्य संसारमा हामी अपरिवर्तनीय र विश्वासयोग्य परमेश्वरलाई हामी हेर्नुपर्छ, उहाँको आराधना गर्नुपर्छ, र उहाँको प्रतिज्ञालाई हामीले याद गर्नुपर्ने हुन्छ। जसले हामीलाई कुनै रीतिले छोड्नुहुन्न, कुनै रीतिले पनि उहाँलाई त्याग्नुहुन्न। त्यसकारण फेरि अभिभावकहरू, तपाईँहरूले आफ्नो नानी बाबुहरूलाई, संसारको सेलिब्रिटी सफल व्यक्तिहरूलाई होइन, तर भला करुणा र विश्वासयोग्य परमेश्वरलाई हेर्न र उहाँमा निर्भर हुनलाई तपाईँले सिकाउनुहोस्। हामी उनै भला र विश्वासयोग्य परमेश्वरको हामी निरन्तर हामीले के गर्नुहुन्छ? आराधना गर्नुपर्ने हुन्छ। मलाई थाहा छैन तपाईँ कुन परिस्थिति भएर गइरहनु भएको छ, चाहे तपाईँ शारीरिक रोग बिरामको सामना गरिरहनु भएको छ, सायद तपाईँ यस परिवर्तनशील संसारमा भोलिको दिनमा के गर्ने भन्ने अन्यलतामा जिरहनु भएको छ, वा कसैको विश्वासघातबाट तपाईँले चोट पाएर त्यो चोटको सामना गरिरहनु भएको छ, र चाहिँ तपाईँलाई यी चोटहरूले तपाईँलाई परमेश्वरको आराधना गर्नलाई अप्ठ्यारो बनाइरहेको होला, त्यो महसुस गरिराख्नु भएको होला। तर म तपाईँले यो भन्न चाहन्छु, तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ निरुत्साहित नहुनुहोस्। तपाईँले उनै विश्वासयोग्य परमेश्वरलाई, ख्रिस्टलाई हेर्नुहोस्, असल गोठालोलाई हेर्नुहोस्, जसले तपाईँको निम्ति के गरिदिनु भएको छ, र यो सत्यताले तपाईँ र मलाई उहाँको आराधना गर्ने बनाउनु पर्दछ। र यही सत्यतालाई लिएर तपाईँ र मैले उहाँको निम्ति जे जयकार गर्नुपर्दछ, उहाँको आराधना गर्नुपर्नेछ। हामी परमेश्वरको आराधना समय र परिस्थिति अनुसार होइन, तर उहाँको सत्यता अनुसार, उहाँको वचन अनुसार हामी उहाँको आराधना गर्नुपर्ने हुन्छ, उहाँको जय जयकार गर्नुपर्ने हुन्छ। उहाँ विश्वासयोग्य प्रेमिलो परमेश्वर हुनुहुन्छ, जो भला गर्नुहुने परमेश्वर हुनुहुन्छ, र उहाँको करुणा र विश्वासयोग्यता आज मात्र होइन, सदा सर्वदा रहँदछ। र यही कुराले तपाईँ र मलाई उहाँको प्रशंसा, उहाँको आराधना गर्न उत्प्रेरणा प्रदान गर्नुपर्दछ। तपाईँलाई के कुराले उहाँको आराधना गर्न उत्प्रेरणा दिइरहेछ? के कुराले? कि परमेश्वरले, कि उहाँको चरित्रले, कि उहाँले तपाईँको निम्ति के गरिदिनु भएको छ भन्ने कुराले, के कुराले, कि परमेश्वरबाट के पाउने आशाले उहाँको आराधना तपाईँ गर्नुहुन्छ? हामी उहाँको आराधना उहाँबाट केही पाउने आशाले होइन, तर उहाँले हाम्रो निम्ति गरिसक्नु भएको कारण उहाँले हामीलाई प्रेम गर्नुभएको कारण, उहाँले हामीलाई उद्धार गर्नुभएको कारण, यही उद्धारको भजन गाउँदै हामी के गर्छौँ? उहाँको आराधना गर्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।